فَلَمَّا پس جب ذَهَبَ چلا گیا عَنْ اِبْرَاهِيمَ الرَّعُو ابراہیم سے خوف آگیا تیسرا لفظ خوف کا اسی دو آیتوں کے اندر کیا بتایا تھا میں نے رعب رع کا معنی کسی نے غور کیا تھا اس طرح ایسا تعجب کرنا اور وہمی خطرے سے ڈرنا حضرت ابراہیم کو وہم آنے لگے یہ بالکل وہی لفظ ہے جیسے اردو میں ہم کہتے ہیں نا ہائے اس کا تو دل ہولنے لگا ہول اٹھنے لگے بالکل ہول والا لفظ ہے رو تعجب کرنا اور وہمی خطروں سے ڈرنا یعنی ایسے ہی وہم آ رہے ہیں اللہ خیر کرے کچھ ہو نہ گیا ہو یہ نہ ہو تو ابراہیم علیہ السلام سے وہ خوف تو دور ہو گیا پریشانی دور ہو گئی بیٹے پوتے کی خبر سنی دل تھوڑا سا مضبوط ہوا تو پھر دوبارہ کدھر آ گئے وجات البشرا اور آ گئی خوشخبری یعنی بیٹے پوتے کی یو جا دلو نفی قومی لوت وہ ہم سے جھگڑا کرنے لگا قوم لوت کے بارے میں ہم ہوتے کہتے چلو گود بھرائی کی رسم کرتے ہیں بیبی شاور ارینج کرتے ہیں کس کو بلائیں گے چلو ذرا شاپنگ پہ نہ چلیں پہلے الٹرا ساؤنڈ کروا لیں دیکھتے ہیں بیٹا ہوگا کہ بیٹی بلو شاپنگ کریں کہ پنک شاپنگ کریں نہیں یہ ہے وہ جذبات جو اللہ کو مطلوب ہے دیکھیں جان تو اللہ کسی کی لیتا ہے اپنے رستے میں سارے نہیں مرتے جا کے میدان جنگ میں جان کی قربانی دینے والے بہت تھوڑے ہوتے ہیں ضرورت ہی نہیں ورنہ تو سارے اللہ کے راستے والے لوگ مر ہی چکے ہوتے اب تک جو قربانی دینی ہے نا اللہ کے راستے میں وہ جذبات کی قربانی ہے خوشیوں کی قربانی ہے گھر والوں کا دل چاہ رہا ہے آپ سے بیٹھ کے باتیں کرنے کو آپ کہتے ہو کہ گرم گرم روٹیاں کھائیں اور بیٹھ کے خاندان کی غیبتیں کرنے کو آپ کہتے ہیں مجھے سبق یاد کرنا ہے یہ قربانی دیں یہ جذباتی قربانیاں شوہر کہہ رہے ہیں گھومنے چلتے ہیں آپ کہتے ہیں اس وقت کلاس کا وقت ہے اس وقت میری میٹنگ ہے یہ قربانیاں دیتے ہیں نا پھر بڑے بنتے ہیں ابراہیم کو مقصد سے نہیں ہٹایا ان کی ان ساری خوشیوں نے جھگڑنے لگے لفظ جو جا دلو کو دیکھیں گے یہ کیا جھگڑا تھا اصل میں یہاں سفارش کے معنوں میں قوم لوط کے بارے میں استفسار کرنے لگے ہائی کیسے ہوگا کیا ہوگا یہ قوم مرے گی ہائی یہ ساری قوم ڈوب جائے گی کیوں ایسا کر رہے تھے اس لیے کہ ان ابراہیم بے شک ابراہیم لحلیم بڑے بردبار تھے اواہن آہیں بھرنے والے تھے منیب اللہ کی طرف رجوع کرنے والے تھے اتنا درد کھینچنے والا شخص ذہن میں آتا ہے ان تین صفات کو پڑھ کر کا ابراہیم علیہ السلام بہت نرم دل تھے سافٹ ہارٹڈ تھے اس کے باوجود بھی آپ دیکھیے کہ اللہ کے حکم کو نہیں بھولے حضرت ابراہیم علیہ السلام کے دل میں قوم لوط کے لیے جذبات آئے ابھرے لیکن ٹھہرے نہیں وہ انسان دوست تھے انسان پرست نہیں تھے آج کے لوگوں کا حال کیا ہے ہیومن رائٹس کے نام پر ہیومن ورشپ کرنے لگتے ہیں اور اللہ پہ سارے الزام لگانے لگتے ہیں کہ ہائے اللہ نے یہ قانون کیوں بنائے ہائے ڈیتھ پینلٹی قاتل کو قتل کر دو اسلامی سزائیں بڑی بری ہیں اور جو لوگ ہوتے ہیں نا کہ اللہ کے قانون کو چیلنج کر دیتے ہیں یہ سوچ کے کہ اللہ تعالیٰ کی بتائی ہوئی باتیں انسانوں پہ ظلم ہے ہائے عورت مرد عورت کو برابر حقوق دو اس کو بھی کھڑا کرو اللہ نے ہمیں پیدا کیا اس کو پتہ ہے عورت کو کیا دینا ہے مرد کو کیا دینا ہے کس کے ہاتھ کاٹنے ہیں کس کو سزا دینی ہے کس کو کوڑے لگانے ہیں لیکن آج انسانیت کے حقوق کے نام پہ لوگ اس طرح کی بڑی بڑی باتیں کرتے ہیں کہ شاید نعوذ باللہ اللہ تعالیٰ تو بڑے ظالم ہیں انسانوں سے کوئی محبت نہیں اور ہم سب سارے جہاں کا درد لے رہے ہیں نہیں ابراہیم علیہ السلام قوم لوط کے بارے میں جھگڑ رہے تھے کیونکہ نرم تھے حلیم تھے اواہ تھے منیب تھے لیکن جو ہی یہ بات پتہ چل گئی کہ یا ابراہیم اے ابراہیم آردن حاضا خاموش مت ان کی طرف دیکھیں وہی انداز جو حضرت نوح کو ان کے بیٹے کے لیے کہا گیا اعراض کر لو منہ پھیر لو یہ اس قابل نہیں ہے کہ ان کے لیے درد کھینچا جائے یہ آپ کے حلم کے قابل نہیں رہے یہ ایسے نہیں ہے قجامر ربی کا آپ کے رب کا حکم آ چکا ہے وَإِنَّهُمْ آتِيهِمْ عَذَابٌ اور بے شک آئے گا ان کے پاس ایک عذاب کون سا غیر مردود جو رد نہ کیا جا سکے گا جس کو پھیرا نہیں جا سکتا یعنی فیصلہ ہو گیا وہ تو قوم یونس تھی نا کہ جس پہ عذاب آیا اور اس نے توبہ کی اللہ نے عذاب کو ٹال دیا وہاں قوم نے توبہ کی اللہ نے عذاب ٹال دیا یہاں نبی چاہ رہا کہ عذاب ٹل جائے نہیں ٹلے گا क्या पता चला, आप जितना मर्जी तड़पे अपने बच्चों के लिए, आप जितना चाहें कि बच्चों पे गम ना आए, जब तक वो खुद नहीं तड़पेंगे, जब तक वो बेचैन नहीं होंगे अल्लाह की तरफ आने को, वो मुसीबतों से नहीं बच सकते। जो गुनाहों की सजा मिलती है ना इंसान को, उसके लिए उस बंदे के अपने दिल में गिल्ट होना चाहिए। फिर माओं की भी दुआएं लगती हैं, फिर बापों की लगती हैं, फिर उस्तादों की दुआएं लगती हैं। कौन सी माएं जो बच्चों के लिए दुआ नहीं करती? इसके बावजूद मुसलसल बच्चे अल्लाह की तरफ से पकड़ का शिकार होते हैं। तब होश आती है जब उनको समझ आती है कि वाकई ये पानी सर से गुजर चुका है। यहाँ भी यही बात हो गई। दूसरी बात यहाँ देखिए कि लफ्ज मुनीब इब्राहिम अलैहिस्सलाम की सिफत के लिए आया है। नौब से नून बाओ बा, हर तरफ से कट कर एक तरफ जुड़ने वाला। हमारे उर्दू में एक लफ्ज नाम भी होता है मुनीब, वो भी इसी से ही है। उनीब, मुनीब, यूनीब, ये सब एक ही लफ्ज है। यानी इब्राहिम अलैहिस्सलाम सबसे कटे, आहें भरते थे, गम खाते थे, इंसानियत की तड़प थी, अल्लाह की तरफ रजू करते थे, फिर भी अल्लाह ताला ने कौम लूत के मामले में उनकी दुआ नहीं सुनी। कहा अरिदन हाजा, मत देखे इनकी तरफ, ऐसा ना हो कि मैं आपको भी इनकी वजह से कुछ सख्त बात कह दूं। ये स्टाइल है। क्या पता चला कि जब कोई अपने गुनाहों की पादाश में अजाब का शिकार होता है ना, तो हमारी हमदर्दियां फिर उससे कट जानी चाहिए। इसीलिए तो सूरह नूर में आता है कि जब जानी और जानिया को कोड़े लगाए जाएं या जिना की सजा दी जाए, तो लोगों के मजमे के अंदर दो, ताकि वो अल्लाह के इस कानून के मामले में उनके दिलों में नरमी ना पाए। तो बड़े बेलाग कानून है अल्लाह ताला के। इसलिए इंसान को वही चीज बचाती है जो इंसान के अपने दिल के अंदर खुद एहसास जिम्मेदारी पैदा कर दे। लेकिन यहां से हम थोड़ा सा देखें कि हम किस बात पे आहें भरते हैं। रोते धोते तो हम भी बहुत हैं, लेकिन हमारी सारे गम कहीं अपने लिए तो नहीं है? वो दूसरों के लिए तड़प रहे थे, आज हम कितना तड़प रहे हैं। बल्कि हजरत इब्राहिम की इस दुआ के बारे में जो उन्होंने की थी, बाइबल के अंदर एक कोटेशन आती है जिसमें खुलासा क्या है, कहने लगे कि यारब, अगर तुझे बुरा ना लगे तो मैं तुझे एक बात कहूं कि अगर इस कौम में 50 घर भी मोमिनों के हैं तो तू इनको अजाब से रोक ले। अल्लाह ताला ने कहा कि नहीं, अजाब तो आएगा। फिर कहते हैं, अच्छा यारब, अगर तुझे बुरा ना लगे तो मैं एक और बात कहूं, मैं तेरा खलील हूं। यानी मोहब्बत के जरिए से बात करते हैं। कहा कि इनके 40 घर होते होते कहते हैं 10 घरों तक कह दिया कि अल्लाह, अगर 10 घर भी इस पूरी बस्ती में ईमान वालों है ना, तो इन पे अजाब ना भेज। लेकिन आगे आप पढ़ेंगे जाके, अल्लाह ताला कहते हैं वहां एक घर के सिवा कोई ईमान वालों का ना था, और वो एक घर लूत का घर था। पूरी कौम नफ्स परस्ती का शिकार हो चुकी थी। तो यहाँ अल्लाह ताला ने ये बात बता के हम सबको भी अपनी मोहब्बतों और अपनी हमदर्दियों का जायजा लेने की दावत दी। और ये जो लफ्ज है ना आरित हाजा, ये बिल्कुल ऐसी है जैसे उर्दू में हम कहते हैं ना कि ये किस्सा ना छेड़ो, छोड़ दो इस टॉपिक को, छोड़ दो इनको, इनके हाल पे रख दो, अपने आप को इनके मामले में इन्वॉल्व ना करो। फिर क्या हुआ? और मरदूद का लफ्ज भी रद से है, ये लफ्ज तो आप जानते ही हैं। वलम्मा जात, और जब आए हमारे भेजे हुए, कौन? रुसुलुना, फरिश्ते, लूतन, लूत के पास। अब यहां से फरिश्ते उठे हजरत इब्राहिम के पास से, कौमे लूत की तरफ चले। क्या हुआ? सी अबिहिम, दिलगीर हो गए वो। हजरत इब्राहिम के पास फरिश्ते आए थे तो हजरत इब्राहिम खुश हो गए, यहाँ हजरत लूत के पास आए तो हजरत लूत उदास हो गए। सिया का लफ्ज देखिए, सू से तकलीफ महसूस करना, दुख महसूस करना, यानी कुछ इंसान के दिल में अंदेशों का उभरना। क्या नौसुबिल्ला हजरत लूत मेहमान नवाज नहीं थे और हजरत इब्राहिम बहुत मेहमान नवाज थे कि वो मेहमानों के आने पे खुश हुए और ये मेहमानों के आने पे दुखी हो गए? ऐसा नहीं था। हजरत लूत का गम क्या था कि मैं इन मेहमानों की हिफाजत नहीं कर सकूंगा। जिस तरह मेहमान के लिए खाना पीना इसका अरेंज करना होता है ना, इसी तरह से मेहमान की हिफाजत भी मेजबान के जिम्मे होती है। चूंकि फरिश्ते वहां भी खूबसूरत शक्ल में गए थे, तो हजरत लूत को गम लग गया कि हाय, ये कौम तो इनके साथ भी बुराई करेगी, लिहाजा वदाक बिहिम ज़रअ, और इनके आने से परेशान हुए दिल में। या फिर देखिए एक और खौफ की किस्म आ गई ना, ज़ाका, दिल की तंगी, घुटन अपने दिल में महसूस किया। زر آ کا لفظ طول سے ہے، یعنی بالکل جیسے دل پھٹنے والی کیفیت ہے، دل گھٹنے لگا یا دل میں اندیشے آنے لگے، اور منہ پہ بات کیا آئی، وقالا ھذا یوم عصیب، بولنے لگے آج کا دن تو بڑی مصیبت کا دن ہے. لفظ عصیب دیکھیے بہت ہی خوبصورت ترکیب ہے الفاظ کی، عین سواد با اس کا روٹ ہے. اسبن، اسبن کہتے ہیں سختی کو، ایک چیز کو دوسری سے باندھنا. تو اسیب کون ہوئے؟ باندھنے والے، فعیل کا وزن. ہمارے اعصاب ہے نا جو مسلس، یہ بھی لفظ اسی سے ہی ہے، پٹھے جس کو بولتے ہیں نا، پٹھوں میں درد ہے، مسکولر پین، یہ کیا ہوتے ہیں؟ اگر آپ نے کوئی سائنس کی تصویر ایسی دیکھی ہو تو یہ جو پٹھے ہیں نا، یہ ہڈیوں کو اور جسم کو باندھے ہوتے ہیں، یہ بالکل روپس ہیں. جیسے آپ کبھی آپ نے روسٹ کرنا ہو یا کوئی ایسا میٹ ہوتا ہے نا کہ جس کو تھوڑا دھاگے سے باندھتے ہیں، چلیں کریلے تو گھر کے پکائی ہوں گے نا، دھاگوں سے باندھتے ہیں نا، یہ ہمارے مسلس نے ہماری ہڈیوں کو باندھا ہوا ہے. اس تار کو نکال کے پھینکے ساری ہڈیاں بکھر جائیں گی. جیسے گلو لگاتے ہیں نا جسم میں، کوئی چیز بناتے ہیں، اللہ نے یہ ڈوریوں سے باندھا ہوا ہے ہمارے جسم کو. اسی سے لفظ تعصب بھی ہے اور اسبا بھی اسی سے ہے. تعصب کیا ہوتا ہے؟ اپنے نظریے اور عقیدے پر اتنی سختی کرنا کہ دوسرے کو درست جان کر بھی نہ ماننا. یہ تو دوبارہ بول دوں تو لکھ لیں، کیونکہ آپ کو ایسے متعصب لوگ بہت ملیں گے آج کے دور میں. اپنے عقیدے اور نظریے پر اتنی سختی کرنا کہ دوسرے کو درست جان کر بھی، یعنی دل مان رہا ہوتا ہے کہ دوسرے کی بات ٹھیک ہے لیکن نہ ماننا، یہ ہوتا ہے تعصب. آج دیندار طبقے میں یہ کثرت سے ہے. سچ پتہ ہے دوسرے کی بات ٹھیک بھی ہے لیکن اس لیے نہیں ماننا کہ ہمارے نظریے اور عقیدے سے مختلف ہیں. عربوں میں چونکہ کوئی اور نظام تھا نہیں، اس لیے ہر قبیلہ دوسرے قبیلے کے ساتھ تعصب بہت رکھتا تھا، اور یہ تعصب ویسے قبیلہ سسٹم کو بہت پرموٹ کرتا ہے. آرگنائزیشن سسٹم جس نے اپنی زندگی میں بنانا ہے اس کو تو تعصب بہت چاہیے. خیر، کہنے لگے بڑی مشکل کا دن ہے، آج تو پکڑ آ جائے گی اس قوم کی، بہت مشکل حالات ہیں. وجا قومہ یہرعون الی، اور آ گئی ان کی قوم خوشیاں مناتی ہوئی اس کی طرف. قوم کو پتا چلا کہ بڑے خوبصورت لڑکے آ گئے ہیں، تو آئے کیسے؟ یہرعون، ہا را عین اس کا روٹ ہے، مجہول ہے، ایکٹیو اور پیسیو انگلش میں اس کو یہ کہہ لیں. ایک ہوتا ہے آئے، یہاں یہ نہیں ہے لائے گئے، اس میں لانے والا کا نہیں پتا چلتا کون ہے، دوڑائے جا رہے تھے. یہ کون سی چیز ان کو دوڑا رہی تھی؟ ان کے جذبات تھے، امٹتے ہوئے طوفان تھا ان کے دماغ میں جذبات کا، اس طرح سے بے قابو ہو رہے تھے کہ خبر سنی کہ لڑکے آئے تو اب اپنے اوپر قابو نہ پا سکے. یہ ہوتی ہے لسٹ، یہ ہوتی ہے شہوت، کہ جو لوگ شہوت کا شکار ہو جاتے ہیں نا، وہ پھر گناہ کی چیزوں پہ یوں بھاگتے ہوئے آتے ہیں کہ جیسے کوئی مکھی چینی کی طرف آتی ہے. ایسے لوگوں کو گناہ اتنے اٹریکٹیو لگتے ہیں کہ جو بدبو اور جو گندگی اس گناہ کی ہونی چاہیے وہ دور ہونے کی بجائے اس کے ساتھ وہ اور زیادہ خوشیاں منانے لگتے ہیں. امیجن کریں تو واقعی ذہن میں ایسے ہی آتا ہے، شدت جوش سے، غصب سے کانپتے بھاگتے، خوشی خوشی آ رہے ہیں، ایکسائٹمنٹ کے معنوں میں، ایموشنلزم کے معنوں میں، سیکشولی اپنے آپ کو ہائپر کرنے کے معنوں میں، کہ اس طریقے سے یہ یہاں جا رہے ہیں کہ چلو جاتے ہیں اور ان لڑکوں سے فائدہ اٹھاتے ہیں. کیونکہ وَمِن قَبْلُ كَانُوا يَعْمَلُونَ السَّيِّئَاتِ، اور اس سے پہلے ہی وہ کرتے تھے برے کام. عادت تو بری پہلے ہی پڑی بھی تھی، گندی عادات تو پہلے ہی تھی، لواطت کا کام چھپ کے نہیں کرتے تھے، کھلے عام کرتے تھے، ببانگے دوہل کرتے تھے، سب کو پتا تھا یہ برے کام کرتے ہیں، دن دناتے ہوئے آ رہے ہیں. سوچیے ذرا کیسی گندی سوسائٹی ہوگی کہ لوگ برے کام کو چھپانے کی بجائے خوشی کے ساتھ وہ کام کر رہے ہیں. اب حضرت لوط کا ذرا آپ ذہن میں لائیے تو ان کے لیے یہ وقت کتنا مشکل کا تھا. لہذا بولے، خال یا قومی، اے میری قوم، ہاؤلائی بناتی، یہ میری بیٹیاں ہیں، ہن اطہر لکم، یہ پاک ہیں تمہارے لیے زیادہ، حلال ہیں، فتق اللہ، پس تم اللہ سے ڈر جاؤ، ولا تخزونی فی ضعیفی، اور نہ مجھے رسوا کرو میرے مہمانوں کے معاملے میں. ضیف مہمان کو کہتے ہیں میرے مہمانوں کے اندر. عربی میں دار الضیافہ کہتے ہیں گیسٹ ہاؤس کو, مہمانوں کے رہنے کا کمرہ. مجھے رسوا نہ کرو. ولا تخزونی, اور تخزونی کا روٹ جو نا قازا یا روٹ ہے اس کا. الیس منکم رجل الرشید, کیا تم میں کوئی ایک بھی سمجھدار آدمی نہیں ہے؟ کسی کی رشد نہیں ہے. رشید فائل کا وزن ہے, ایک ہوتا ہے راشد فائل کا وزن, وہ عام عقل مند ہے. رشید زیادہ سپرلیٹیو ڈگری کے, کسی کو بھی عقل نہیں, تمہیں کوئی نہیں سمجھانے والا کہ میں گھر آئے مہمانوں کے ساتھ کیا معاملہ کرنا ہوتا ہے, کیسا کرنا ہے. اب یہاں جو انہوں نے یہ کرنا ہاؤ لائی بناتی ہن تھور القم, اس کے بارے میں دو مختلف باتیں آتی ہیں. ایک تو یہ کہ انہوں نے کہا کہ تم مردوں سے شہوت کیوں پوری کرتے ہو, تم عورتوں سے کرو. یعنی یہاں بناتی قوم کی بیٹیوں کے معنوں میں آتا ہے کہ مردوں سے خواہش نہ پوری کرو بلکہ عورتوں سے کرو, کیونکہ نبی اپنی امت کے لیے باپ کی نسبت ہوتا ہے. تو کہا کہ میری قوم کی بیٹیاں جن کو تم نے اپنے نکاح کی زنجیر میں جکڑ رکھا ہے, ان کے قریب تم نہیں جاتے, ان کی طرف تمہاری توجہ نہیں, تمہاری خواہش نفس بھی اچھے طریقے سے پوری ہوگی, زوجیت کے حقوق ادا ہوں گے, اولاد بھی حاصل کرو گے. تم اتنے پاکیزہ صاف ستھرے طریقے کو چھوڑ کر گندے طریقوں سے خواہش طلب کرتے ہو. ایک دوسری بھی بیان کی جاتی ہے کہ انہوں نے اپنی بیٹیاں نکاح کے لیے پیش کی تھی کہ تم اس گندی عادت کو چھوڑ دو تو میری بیٹیوں سے تم نکاح کر لو تاکہ میں تمہارے مطلب نکاح میں ان کو دے دوں گا. بہرحال بعض نے اس پہ جو غلط بات پیش کی کہ انہوں نے کہا نہیں تم مردوں سے خواہش نہ پوری کرو عورتوں سے کر لو, ایسے ہی کر لو, تو یہ اس کا معنی نہیں ہے, کیونکہ آگے لفظ ہے فتک اللہ, اللہ سے ڈرو. آج کے دور میں اللہ اکبر یہ برائی حد سے بڑی بھی دکھتی ہے. ان کی قوم نے اس کی رسم ڈالی تھی, لیکن آج لوگ اسی رسم میں خوب رنگ آمیزیاں کر رہے ہیں کہ دنیا داروں کو تو چھوڑ دیں, بے دینوں کو چھوڑ دیں, نان مسلم کو بھی اب چھوڑ دیں. مسلمز کے اندر اب اس چیز کی باتیں آنے لگ گئیں. خواہش پرست ہر دور میں ہوتے تھے, لیکن مجھے یہاں بھی کسی نے آپ میں سے بتایا چند دن پہلے, اور میں نے دوسری جگہ سے بھی مجھے اس کی ویریفیکیشن ہوئی کہ اس وقت غالباً کوئی مسلمان ہے اور کسی مسجد کے امام ہیں کسی ملک میں بھی, اور وہ آ کے لوگوں کو بتا رہے ہیں کہ آئی ایم گے. گے کہتے ہیں ہوموسیکشوئلس کو جو مردوں سے خواہش پوری کریں. آئی ایم گے, اور اسلام میں اس پہ بالکل پابندی نہیں, اور اس کے لیے لفظ بیان کرتے ہیں زوج کا. کہتے ہیں دیکھیں لفظ زوج میں فیمیل اور میل کا کوئی فرق نہیں, اور امام ہے ایک مسجد کے. جب ایسے لیڈر کعبے کو مل جائیں تو آپ بتائیے کہ پھر امت کہاں جائے گی. تو اللہ سے دعا کریں کہ آنے والی نسلیں اس گندگی کے طوفان سے بچ جائیں. بہت بڑا فتنہ آنے والی نسلوں کے سامنے ہومو سیکشوالٹی کا. آج بھی اللہ ہی بچائے تو جو بچے گا, حالانکہ اس کے اوپر ہم پیچھے پڑ چکے ہیں سورۃ نساء کے بالکل آغاز میں جب یہ بات ہوئی تھی تفصیل سے کہ اتنا سخت جرم ہے کہ اس کے اوپر کہتے ہیں شہر کی سب سے بلند عمارت سے گرا دو اس کو, پتھروں کے نیچے جکڑ دو, کیونکہ زانی کی سزا اگر رجم ہے تو اس کو بھی پتھروں کے نیچے دبا دو. کوئی کہتے ہیں اس کے اوپر شہر کی سب سے بڑی عمارت کو گرا دو, اتنا خوف کا عمل ہے. لیکن جب قومیں شہوت کا شکار ہوتی ہیں, اور تو بہت ساری چیزیں ہیں ہی ایسی گندگیوں کو عام کرنے والی, لیکن جب سے فیملی پلاننگ ایبارشن کی سہولتیں اور اس طرح کی چیزیں فسیلیٹیٹ کر دی گئیں تو یہ مرض بڑھ گیا. اور جب ایک بندہ ایک حد توڑتا ہے تو اس کا دل چاہتا ہے اگلی حد توڑے. پہلے شادی کی حد ٹوٹی تو بغیر شادی کے تعلق ہوا, بوائے فرینڈ شپ گرل فرینڈ شپ شامل ہو گئی, اس کے بعد پھر اب اگلا دور عورتوں اور عورتوں اور مردوں اور مردوں کا. اب ذرا ان کی مطلب جس کو کراہت آتی ہے ان کے جملوں سے, کہتے ہیں قالو لقد علمت ما لنا فی بناتک من حق. کہنے لگے تم خوب جانتے ہو کہ ہمیں تمہاری عورتوں اور تمہاری بیٹیوں سے کوئی سروکار نہیں. یہ آفٹر ایفیکٹ ہوتا ہے اس برائی کا. اللہ نہ کرے کسی کے ساتھ بیٹے بیٹی کا یہ معاملہ ہو. یہ بہت بڑی سمٹم ہے آپ سب کے لیے آزمانے کی. ایسے لڑکے لڑکیوں کے نام سے خوف زدہ ہو جاتے ہیں, ان کو شادی نہیں کرنی. وہ کہتے نہیں ہمیں نہیں ابھی کرنی شادی, حرام کی طرف جائیں گے تو حلال کا ٹیسٹ ختم ہو جائے گا. جو حرام گوشت کھانے شروع ہو جاتے ہیں نا, ان کو حلال پھیکا لگتا ہے, بدمزہ لگتا ہے. جن مردوں کی زندگی میں ایسی چیزیں آتی ہیں نا, ان کو اپنی بیویوں سے اٹریکشن نہیں رہتی. ये कैसे हो सकता है कि एक बंदा भूखा और घर में चीज मौजूद है खाने की पीने की और खाए ना, तो ये कैसे हो सकता है कि एक बालिग मर्द है, सेहतमंद है, कमाता है, खाता है, ख्वाहिश की चीज मौजूद है और वो उसकी तरफ मुंह ना करे। जरूर उसके अंदर या तो वो जिस्मानी तौर पे बीमार होगा, उसमें मर्दानगी वाली बात ही नहीं, या फिर कोई दूसरी बात होगी, क्योंकि अगर तकवा के नाम पे बिगड़ा हुआ है तो वो तो फिर अल्लाह ही माफ करे, फिर वो तो रहबानियत की तरफ चला गया। तो ये दो तीन फैक्टर्स होते हैं, इनको चेक करने की जरूरत है। और ये चीज जो होती है ये मुंह खोल देती है। देखिए नबी को कह रहे हैं हमें नहीं कोई इससे कोई सरोकार, इससे पता चलता है कि ये बुराइयां जब इंसानों में आती है ना तो मुंह जोर हो जाता है। माँ बाप के आगे बोलेंगे, शौहर बीवियों के आगे बोलेंगे, ऐसी कहानियां लोगों की सुनते हैं। बीवियां कहती हैं हमारे सामने आके इकरार करते हैं, उनको गलत चीज से कोई शर्म भी नहीं, वो छुपाते भी नहीं। और इस पे भी खुश हैं कि हम तुमसे छुपाते तो नहीं ना। बिल्कुल जुर्रत भर जाती है और इंसान की जुबान जो होती है गंदी होने लगती है। वइन्नक लतअलमु मा नुरीद, और तू खूब जानता है कि हम क्या चाहते हैं, यानी हमारी ये गंदी ख्वाहिश पूरी करो, तुम्हें हमारी मर्जी खूब पता है, हमें बातों में ना लगाओ। ये मुराद है कि हम क्या चाहते हैं तुम्हें सब पता है। कितना हजरत लूत अलैहिस्सलाम के लिए तकलीफ का मंजर होगा। और खैर, काला फरमाया, लो अन्नली बिकुम, काश के मेरे पास होता तुम्हारे मुकाबले में कुव्वतन, कोई जगह कुव्वत मुकाबला करने की ताकत, औ आवी इला रुकनिन शदीद, या मैं पनाह पा लेता किसी मजबूत सहारे की। एक स्ट्रेच में ये जुमला क्या होगा, लूत अलैहिस्सलाम ने हसरत से कहा, ऐ काश मेरे पास भी तुम्हारे मुकाबले की कुव्वत होती, या मैं पनाह ही ले सकता किसी मजबूत सहारे की। यानी कमजोर थे ना हजरत लूत अलैहिस्सलाम, माली तौर पे भी कमजोर थे, अपना बेटा भी कोई नहीं था, सिर्फ बेटियां ही बेटियां थी, तो आजिज होके कहने लगे कि काश मेरे पास कुछ होता। रिवायत में आता है कि इनके इस जुमला बोलने के बाद से फिर जो बाद के अंबिया कराम थे, अल्लाह ने उनको मजबूत किया, माली तौर पे, जिस्मानी तौर पे दौलतमंद होते थे। एक रिवायत आपको सुनाती हूँ, सही बुखारी की है। नबी सल्लम ने फरमाया, अल्लाह ताला लूत अलैहिस्सलाम पर रहम फरमाए, वो किसी मजबूत जमात की पनाह लेने पर मजबूर हो गए। और तिर्मिजी में इसके साथ ये भी जुमला है कि हजरत लूत अलैहिस्सलाम के बाद अल्लाह ताला ने कोई नबी ऐसा नहीं भेजा जिसका कुंबा कबीला इसका हमायती ना हो। इससे पता चलता है कि घर वालों की हिमायत बंदे को कितना मजबूत कर देती है दीन के लिए। अपने साथ वालों की मददगारी जो होती है ये दीन पे बंदे को जमाती है। असल में इनके पास घर वालों की भी हमदर्दियां नहीं थी। इसको आप में से वो लोग बहुत अच्छी तरह समझ सकते हैं कि जिनको कुरान का, दीन का ये इल्म घर वालों की मुखालफत के साथ करना पड़ रहा है, या कुछ ऐसे हैं जिनकी हिमायत है, बहुत बड़ा फर्क होता है। तो इनको नहीं मिला था। इसके बाद अल्लाह के नबी सल्लम के मुतालिक आप देखिए कि कुफारे कुरैश ने कितनी तदबीरें की, लेकिन आपके खानदान ने आपकी हिमायत की ना। आप में से बहुत थोड़े लोग ये जानते होंगे कि अबू तालिब जो थे आखिर तक मुसलमान जो नहीं हुए, इसकी एक वजह ये थी, हिकमत ये थी कि अगर अबू तालिब मुसलमान हो जाते तो अल्लाह के नबी के पीछे वो शील्ड और प्रोटेक्शन खत्म हो जाती, उठालते। उनकी वजह से नहीं बोल पाते थे क्योंकि बिरादरी का बहुत ख्याल करते थे। तो अल्लाह ताला जिस तरह काम कराना चाहे लोगों से, हजरत अबू तालिब की वफात के बाद इसीलिए तो जुल्म सितम बढ़ गया था, रामुल फील कहलाया गया। तो अल्लाह के नबी की कमजोरी यहां से दिखती है। अगर आज भी किसी को ऐसा लगे, अब आप कहें कि अच्छा जी तो हम भी कहते हैं कि कोई हमारा है नहीं, करें नहीं, तो आप क्या करें, वही करें जो हजरत लूत ने किया। अकेला बंदा, नो प्रॉब्लम, हस्बी अल्लाह, अल्लाह तो है। ये तो नहीं कहा मेरा साथ कोई नहीं देता मैं छोड़ देता हूँ, अल्लाह का दीन नहीं छोड़ा, नबूवत के कामों पे जद नहीं पड़ी, लेकिन एक हसरत थी कि अच्छा अगर कुछ होता तो कोई और जरा अच्छे तरीके से इसको करता। कालू, कहने लगे, या लूतू, ए लूत, इन्ना रसूलु रब्बिका, बेशक हम भेजे में आपके रब की तरफ से, नहीं यसीलू इलैका, हर किस न गजन पहुंचा सकेंगे आपको, करें क्या, फअस्री बि अहलिक बिक़त मिनल लैल, आप लेकर निकल जाइए अपने याल को जब रात का कुछ हिस्सा गुजर जाए, वला यल्तफित मिनकुम अहदुन, और न पीछे मुड़कर देखे तुम में से कोई, मगर कौन नहीं बचेगा इल लम्रा तक, मगर अपनी बीवी को न साथ ले जाइएगा। क्यों? इसलिए कि इन्नहु मुसीबुहा मा असाबहुम, बेशक वही अजाब उसे पहुंचेगा जो दूसरे मुजरिमों को पहुंचा। क्योंकि हमदर्दियां कौम के साथ थी ना, जैसा किया वैसा भरा। नबी की भी रिफाकत फायदा न दे सकी, पीछे नूह का बेटा डूब रहा है, नूह नहीं बचा सके। यहाँ लूत की बीवी अजाब का शिकार हो रही है लेकिन नहीं बचा सके। इन नवाईदहुमुस्सुबह, बेशक इन पर अजाब आने का वक्त तो सुबह है। अलैहिस्सुबहु बिकरीब, क्या नहीं है सुबह बिल्कुल करीब, यानी कितनी दूर रह गई है, अजाब तो आने ही वाला है। हजरत लूत का ख्याल था कि अजाब अभी आ जाएगा, तो फरिश्तों ने कहा कि सुबह होने में देर कितनी लगेगी, बस आप लेके निकल जाइए। ये है वो वक्त जो हर नबी की जिंदगी में आखिरी दौर में आता है। कौम को बार बार डराने के बावजूद जब वो नहीं डरते तो नबी को कह दिया जाता है कि आप हिजरत करें। ये असल में हिजरत का वक्त होता है नबियों की। अल्लाह के नबी की कौम में बस इतना ही फर्क था कि आपके साथी चले गए तो सारी कौम पीछे नहीं मारी गई एकदम। 10 साल लगे जो न मदीना में आपके थे, उसमें फिर वो सारे गंदे लोग मरे और साफ शिखर के सामने आ गए। बाकी कौमों के साथ ये हुआ है नबियों के साथ कि जू ही नबी और ईमान वाले निकलते थे पीछे अजाब आता है। अगर यही सुन्नत नबी सल्लम के साथ होती तो जू ही आप और अबू बकर सिद्दीक हिजरत कर गए थे या बाकी सारे निकल जाते, फौरन आसमान से कोई आफत आती, पूरा मक्का तबाह होता। लेकिन मक्का को तबाह नहीं करना था, उसमें अल्लाह का घर है, उसमें हज है। और मक्का में जो रहने वाले थे उनकी नस्लों को अल्लाह ने 10 साल दिए कि अभी संभल जाओ संभल जाओ। हाँ, जो कुफर के सर थे 1 साल के बाद ही बदर में उनको तोड़ के फेंक दिया। कुछ जो थे अगली जंगों में मारे गए और तबूक के मौके पे तो सभी खुल के सामने आ गया। तो यहाँ पे अल्लाह ताला ने ऐसी कौम का हाल बताया। क्या हुआ? फलम मजा अमरुना, और जब आ गया हमारा हुक्म। अब देख रहे हैं कि मुसलसल इस सूरत में अमर का लफ्ज अजाब के लिए आ रहा है। पीछे आपको याद है कि नहीं, मैंने एक जगह आपको 14 मुख्तलिफ तर्जमे बताए थे अमर लफ्ज के जो कुरान पाक में आए हैं, उसी में से एक ये था कि अजाब का हुक्म। क्या कि हमने जाल नालिया साफ इलाहा, हमने कर दिया इसकी बुलंदी को इसकी पस्ती, यानी ऊपर के इससे नीचे आ गए, नीचे के ऊपर आ गए, छतें जमीन पे आ गई और फर्श ऊपर चले के बिल्कुल उलट गई बस्तियां। एक जगह इसके लिए लफ्ज आता है मोतफिकात, 5 बस्तियां थी तकरीबन इनकी जिनका आगाज में मैंने तस्करा किया। तो यूं इनको उठा के फरिश्ते ने ऊपर जाके नीचे से पलट दिया कि जैसे खाने की कोई प्लेट लेके जा रहा हो ना और वो हाथ हिले तो पूरी प्लेट गिर जाए, खाना नीचे है तो प्लेट ऊपर है। ये इस कौम का हाल हो गया। पीस के रख दिया अल्लाह ताला ने इनको। वामतरना अलैहा हिजारतम मिन सिज्जीली मंदूद, और हमने बरसाए इन पर पत्थर आग में पके हुए, पै दर पे पत्थरों की बारिश हुई। सिज्जील संग और गिल का जमा है। संग कहते हैं पत्थर को, गिल कहते हैं मट्टी को, अरबी फारसी जुबान का ये लफ्ज है, सिज्जील उसी से आया। और मंदूद इसका उर्दू में लफ्ज है ताबड़तोल। कभी आपने देखा हो क्लाशनकोफ में गोलियां होती है ना, तो ताबड़तोल एक पे एक गोली जाती है। पत्थर जो इन पर बरसे थे वो इस तरह ताबड़तोल गिर रहे थे कि वो अपनी जगह से हिल ना सके। और कैसे थे पत्थर? मुसव्वमतन इंद रब्बिक, निशान जदा थे, अपॉइंटेड थे, अल्लाह ने असाइन करके भेजे। कहते उन पर इनके नाम लिखे हुए थे, जिसके ऊपर वो पत्थर गिरना था उसका नाम लिखा हुआ था और रब की तरफ से ये असाइंड हुए थे। वमा हिया मिन अज़्ज़ालिमीन बिबईद, और नहीं लूत की बस्ती मक्का के जालिमों से कुछ दूर, यानी ये कोई इतने दूर नहीं है, मक्का के करीब है। आज अगर मक्का वाले बचे हुए तो वो ना सोचें कि अगर नबी सल्लल्लाहु अलैहि वसल्लम को हमने तकलीफ दी दुख दिया तो हम अल्लाह की तरफ से आने वाले अजाबों को बच जाएंगे, बल्कि ये होगा और तुम सब पे ये तकलीफें आएंगी। अभी भी रिसेंटली अल्लाह ताला ने एक जगह पे पत्थरों की बारिश की है, सुना आप लोगों ने। जगह का तस्करा मैं नहीं करना चाहती, इसलिए आपको यहां भी नहीं दिखाएंगे। मुझे तो ऐसे लगता है कि अल्लाह ताला ने अपनी ये कुदरत दिखाई है कि मैंने जो किया था फिर भी कर सकता हूँ। जब बुराइयां चारों तरफ होने लगे तो खराबियां होंगी, यहाँ पे सबक पूरा होता है। आप यहां से सबक ये ले लीजिए कि जो कल कौमों पे अजाब ला सकता है वो आज भी ला सकता है, लेकिन कल कौमों के ऊपर बरसे थे, आज जरा सहराओं में बरसा के अल्लाह दिखाता है कि अगर नीचे तुम भी होते तो तुम्हारे पत्थरों के साथ सर कैसे न पटके जाते। अल्लाह ताला से दुआ है कि हमें हिदायत दे और आज के दौर में ये जो फितने हैं इससे सबको महफूज रखे। सुभान रब्बिका रब्बिल इज्जत अम्मा यसिफून, वसलामुन अलल मुरसलीन।
الحمد لله رب العالمين.